नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी सुरेन्द्र पौडेल र म श्रेया नेपाल। आज मिति 2079 साल चैत 25 गते शनिबार, वैशाख कृष्ण पक्ष द्वितीय तिथि, तदनुसार अप्रेल महिनाको 8 तारीक सन् 2023, नेपाल सम्बत 1143। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। तीन तहका सरकारबाट दिगो विकास लक्ष्य हासिल हुन्छ शीर्षकमा छापिएको खबर हो यो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिगो विकास लक्ष्य कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी हुने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा शुक्रबार आयोजना गरिएको दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तीनै तहका सरकारको क्रियाशीलताबाट मात्रै दिगो विकास लक्ष्य प्राप्त हुने बताउनु भएको हो। उहाँले दिगो विकास लक्ष्यलाई प्रदेश र स्थानीय तहमा स्थानीयकरण गर्नका लागि बलियो र प्रभावकारी काम गर्ने संस्थागत संरचना निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, संविधानले धेरै अधिकार र स्रोत साधन प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ, त्यसैले दिगो विकास लक्ष्य प्राप्तिमा समष्टि गत सरकारको अवधारणा अवलम्बन गर्नु जरूरी छ। उहाँले ती लक्ष्य तथा सूचकहरूलाई योजना, बजेट तथा कार्यक्रममा समाहित गर्दै कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। गोर्खापत्र दैनिकले नै अग्रपृष्ठमा आराम गर्ने छुट छैन प्रमुख शीर्षकमा खबर बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र विकासलाई सरकारले प्राथमिकता दिएको बताउनु भएको छ। शुक्रबार गोर्खा सदरमुकाममा आयोजित विभिन्न कार्यक्रममा बोल्दै उहाँले आफूलाई आराम गर्ने छुट नभएको बताउनु भएको हो। बितेका 100 दिन अलि उतार चढ़ाव भयो, फेरि पनि जहाँ आएर ल्याण्ड हुनुपर्ने हो त्यहाँ आएर ल्याण्ड भएको छ। उहाँले भन्नुभयो, अब खुशीका साथ मलाई आराम गर्ने छुट छैन। उहाँले विगत 3 महिना राजनीतिक उतार चढ़ाव रहेकाले सरकारले पर्याप्त काम गर्न नसकेको भन्दै अब सरकारले तीव्रताका साथ काम गर्नुपर्ने बताउनुभयो। सामाजिक न्याय, सुशासन र विकासका क्षेत्रमा यसबीचमा गरिएका प्रयास र उपलब्धि चमत्कार जस्तो नदेखिए पनि प्रगतिको निम्ति आधार तयार भएको छ। उहाँले भन्नुभयो, हामीले न्यूनतम साझा कार्यक्रम पनि ल्याइसकेका छौं, अब धमाधम काम गर्नुको विकल्प छैन, आराम गर्ने छुट छैन प्रमुख शीर्षकमा गोर्खापत्र दैनिकले नै अग्रपृष्ठमा खबर बनाएको छ। सत्तारूढ़ दलका सांसदले सरकारको न्यूनतम साझा कार्यक्रमलाई नारामा सीमित नगरी 6 महिनामा परिणाम देखिने गरी कार्यान्वयन गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकको विशेष समयमा कांग्रेस महामन्त्री समेत रहनुभएका सांसद गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई इंकित गर्दै अघिल्लो 5 वर्ष जस्तै अर्को 5 वर्ष समय खेर फाल्ने सुविधा वर्तमान सरकारलाई नभएको बताउनुभयो। उहाँले आफूहरूलाई टेकन फर ग्रान्डेडका रूपमा नलिन पनि प्रधानमन्त्री दाहाललाई आग्रह गर्नुभयो। सांसदको काम मत हाल्ने मात्र हो, हामीले जे गरे पनि यिनीहरूले थपड़ी बजाउँछन् भन्ने नठानियोस्। उहाँले भन्नुभयो, हामीलाई कुरा गर्ने होइन परिणाम दिने सरकार चाहिएको छ। प्रधानमन्त्रीज्यू कुरा होइन काम गर्नुहोस्, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसंचार क्षेत्रका कानूनलाई समयानुकूल परिमार्जनको गृह कार्य भइरहेको बताउनु भएको छ। दूरसंचार र मन्त्रालय मातहतका अन्य निकायका कानून धेरै पुराना रहेकाले परिमार्जनको तयारी भइरहेको पनि उहाँले बताउनुभयो। प्रतिनिधि सभामा सांसदहरूले विभिन्न समयमा उठाएका प्रश्नको शुक्रबार संसदमा जवाफ दिँदै मन्त्री शर्माले राष्ट्रहित र जनतालाई केन्द्रबिन्दुमा राखेर मन्त्रालयले विधेयक तर्जुमा पर्ने स्पष्ट पार्नुभयो। वहाँले अहिलेसम्म कुनै पनि विधेयकका अन्तर्वस्तुबारे टुंगोमा नपुगेको बताउनुभयो। वहाँले कतिपय विषयमा सार्वजनिक भएका प्रस्तावित व्यवस्थाबारे मन्त्रालयले कुनै गृह कार्य समेत नगरेको दावी गर्नुभयो। कानून परिमार्जन गर्न गृह कार्य गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। न्यायपालिका भ्रष्टाचार मुक्त हुन नसक्दा र छिटो छिटो सरकार परिवर्तन हुँदा न्याय सम्पादनमा असर परेको टिप्पणी गरिएको छ। न्यायालयप्रति विश्वास बढ़ाउन सरोकारवाला सबैको साझा प्रयत्न हुनुपर्ने आवश्यकता न्याय क्षेत्रबाट औल्याइएको छ। न्याय निरूपणमा देखिएका कमी कमजोरी सच्याउन न्यायालय र कानून व्यवसाय दुवै चनाखो हुनुपर्ने सुझाइएको छ। इलाम स्थित उच्च अदालत बार एसोसिएशन र कोशी प्रदेश अन्तर्गत मुख्य न्यायाधिवक्ताको कार्यालयले संयुक्त रूपमा आयोजना गरेको न्याय सम्पादनमा सरोकारवालाको भूमिका र प्रभावकारिता विषयक दुई दिने अन्तर्क्रियामा न्याय परिषदका सदस्य रामप्रसाद श्रेष्ठले राम्रा न्यायाधीश नियुक्त गर्न नसक्दा न्यायालयमा विकृति बढ़नेतर्फ आफूहरू सचेत रहेको बताउनुभयो। न्यायाधीश राम्रा नभए विकृति निम्तिने नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै 875 नेपाली नागरिकसँग 10-50 लाखसम्म उठाउने गिरोहको मुद्दा कमजोर बनाउने प्रपञ्च शुरू भएको छ। गिरोहलाई संरक्षण गर्ने तथा गृह मन्त्रालयका गोप्य नीति निर्णय उपलब्ध गराउने प्रशासनिक तथा राजनीतिक नेतृत्वलाई जोगाउन प्रहरीले फाइल नै कमजोर बनाउन लागेको हो। गिरोहमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, उहाँका छोरा नीरज रहेको कागजातबाट पुष्टि भएको छ। त्यस्तै थापाका छोरा प्रतीक विरूद्ध पनि उजुरी परेको छ भने हाल एमाले सचिव रहेका टोप बहादुर राय माझीले पनि अन्जानवश सहयोग गरेको बताइसक्नु भएको छ। उहाँका छोरा सन्दीपका नाममा गिरोहका सदस्यले काटेको चेकको प्रतिलिपि पनि प्रहरीले बरामद गरेको छ। नक्कली शरणार्थी प्रकरण मुद्दा कमजोर बनाउने खेलमा प्रहरी कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। गम्भीर सवारी दुर्घटना गराउनेलाई समेत अदालतबाट न्यूनतम सजाय नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको खबर हो। गम्भीर सवारी दुर्घटना गराएका घटनाबारे समेत अदालतले लापरवाही मान्दै न्यून मात्र सजाय सुनाउने गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐनमा लापरवाही शब्दको स्पष्ट व्याख्या नभएकाले इजलासै पिच्छे र दुर्घटना हरेक फरक फरक व्याख्या गरी गम्भीर दुर्घटना गराएका घटनामा समेत न्यून सजाय सुनाउने गरेको हो। 29 पुस 2076 चितवन जिल्ला अदालतबाट भएको एक फैसलालाई यसको उदाहरण मान्न सकिन्छ। 4 असोज 2076 एकै दिशामा गइरहेको मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको घटनामा इजलासले ओभरटेक गर्दा ख्याल गर्नुपर्नेमा चालकले नगरेको तर त्यसलाई लापरवाही भन्न नमिल्ने निष्कर्ष निकालेको छ। लापरवाहीबाट दुर्घटना गराएको सरकारी दावी विपरीत फैसला गर्दै अदालतले मुद्दाका प्रतिवादी बस चालक कुलबहादुर कोइरालालाई 3 महिना कैद र 2000 जरिवाना हुने सजाय मात्र सुनायो। मुद्दाको फैसलामा भनिएको छ, निश्चित गन्तव्यमा पुग्नुपर्ने सवारी साधनले आफ्नो अगाडि सुस्त गतिमा गुड्ने सवारी साधनलाई सवारी सम्बन्धी ऐन नियमको पालना गरी ओभरटेक गर्नुलाई अन्यथा मान्न मिल्ने हुँदैन। सवारी तथा यातायात व्यवस्था ऐन 2049 सवारी चालकले सवारी भित्र वा बाहिर रहेका कुनै मानिसलाई किचेर ठक्कर दिएर वा कुनै पनि किसिमले सवारी प्रयोग गरी तत्कालै ज्यान दिएमा वा दुर्घटनाको 21 दिनभित्र सवारी बाहिर रहेको मान्छेको ज्यान गएमा जन्म कैद हुने व्यवस्था छ। यस्तो दुर्घटनामा ज्यान मार्ने मनसाय राखेको मान्दै यो सजाय तोकिएको छ। यस्तो मनसाय राखेको तर कसैको मृत्यु भने नभएको अवस्थामा चालक कसुरको मात्र हेरी 5-12 वर्षसम्म कैद हुन सक्ने व्यवस्था रहेको छ। गम्भीर सवारी दुर्घटना गराउनेलाई समेत अदालतबाट न्यूनतम सजाय, ऐनमा लापरवाही शब्दको स्पष्ट परिभाषा नहुँदा इजलासै पिच्छे फरक फरक व्याख्या गरी गम्भीर दुर्घटनामा समेत न्यून सजाय नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। सुदूरपश्चिममा चैत 10 गतेसम्म कोरोना संक्रमितको संख्या शून्य थियो। दुई हप्ता नपुग्दै संक्रमितको संख्या करिब 100 पुगेको छ। नयाँ वर्ष र विशु पर्व मनाउन सुदूरपश्चिमेलीहरू छिमेकी भारतबाट धमाधम घर फर्कदैछन्। भारतमा संक्रमित भएर फर्किनेको संख्या बढ़न थालेपछि सुदूरपश्चिममा पनि कोरोना संक्रमण तीव्र भएको हो। सीमा क्षेत्रमा कोरोना पोजिटिभ भएकाहरूलाई पनि सिधै घर पठाइन्छ। उनीहरूलाई होम आइसोलेसनमा बस्न सुझाव दिइन्छ। सार्वजनिक बस चढ़ेरै उनीहरू गाउँ फर्किने गरेका छन्। त्यसकारण गाउँ गाउँमा कोरोना फैलिने सम्भावना बढ़ेको छ। कैलालीको गौरीफण्टा नाकामा पछिल्ला 15 दिनमा एन्टीजेन परीक्षणबाट 61 जनामा कोरोना संक्रमण भेटिएको छ। गौरीफण्टा नाकाको हेल्थ डेस्कका इन्चार्ज गणेश बहादुर साउदले चैत 10 गते यता कोरोनाका बिरामीको संख्या बढ़ेको बताउनुभयो। हरेक दिन 4-5 जनामा कोरोना पोजिटिभ देखिँदै आएको थियो। साउदले भन्नुभयो बिहिबारबाट दोब्बरले बढ़ेको छ। बिहिबार 418 जनाको एन्टीजेन परीक्षणमा 9 जना र शुक्रबार अपरान्हसम्मको 254 जनाको एन्टीजेन परीक्षणमा 12 जनामा कोरोना पोजिटिभ देखिएको छ। सुदूरपश्चिममा दुई सातामै बढ़्यो कोरोना। अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। एनओसीमा कड़ाई गर्दै नयाँ निर्देशिका शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। सरकारले विदेश पढ़न जान वैदेशिक अध्ययन अनुमति पत्र नो अब्जेक्सन लेटर एनओसी प्राप्त गर्न केही प्रावधानसहित नयाँ निर्देशिका जारी गरेको छ। विदेश पढ़न जानेको संख्या वर्षेनी बढ़दै जाँदा अनुमति लिने चरण, शिक्षण संस्था र विषय छनौट, विदेशी मुद्रा सटही लगायत प्रक्रियामा कड़ाई गरिएको हो। प्रधानमन्त्री तथा त्यसबेला शिक्षा मन्त्रीको समेत जिम्मेवारीमा रहनुभएका पुष्पकमल दाहालले गत फागुन 18 स्वीकृत गरेको निर्देशिकामा उच्च शिक्षा स्नातक र त्यसभन्दा माथि अध्ययनका लागि मात्रै एनओसी दिने उल्लेख छ। पछिल्ला वर्ष भाषा तालिम र डिप्लोमा कोर्स गर्न पनि एनओसी लिएर विदेशिनेको संख्या बढ़दै गएको तथ्याङ्क छ। गत वर्ष 1,00,000 भन्दा बढ़ीले एनओसी लिएका थिए, जसमा 30% भन्दा बढ़ी यस्ता कोर्स का लागि बाहिरिएका थिए। एनओसीलाई सहज, सरल, तथ्यपरक, व्यवस्थित, प्रविधि मैत्री तथा प्रभावकारी र विदेशी मुद्रा सटहीलाई व्यवस्थित गर्न मन्त्रालयले निर्देशिका जारी गरेको उच्च शिक्षा महाशाखाका सहसचिव कृष्ण प्रसाद काप्रीले बताउनुभयो। पूर्णतया अनलाइनबाट एनओसी सेवा दिन लागेका छौं। विद्यार्थी आवेदन दिन, शुल्क बुझाउन र अनुमति पत्र लिन कार्यालय आउनु पर्दैन, उहाँले भन्नुभयो। नीतिगत निर्णयका लागि केन्द्रमा परामर्श समिति रहने व्यवस्था गरिएको छ। एनओसीमा कड़ाई गर्दै नयाँ निर्देशिका कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। वैदेशिक रोजगारबाट छुट्टीमा घर आएका श्रीमानको अचानक निधनपछि धनुषाको धनुषाधाम नगरपालिका नौकी 45 वर्षीय देवला देवी यादव शोकमा थिइन्। एक अपरिचित युवा बीमा बापतको रकम झिक्न सहजीकरण गरिदिने भन्दै घरमै आइपुगे। प्रशासनिक ज्ञान नभएकी उनले युवाको प्रस्तावलाई सहजै स्वीकार गरिन्। जब तीनै युवाबाट बीमा बापत प्राप्त रकम ठगिएको भेउ पाइन्, उनी छागाबाट खसेझै भइन्। प्रहरीका अनुसार अपरिचित युवाको गिरोहले देवला देवीलाई बीमा बापत प्राप्त 13,00,000 मध्ये 8,00,000 रूपियाँ ठगी गरेको थियो। यसका लागि उनीहरूले देवला देवीलाई काठमाण्डुको मित्रनगर स्थित शुभ शान्ति गेस्ट हाउसमा झण्डै 7 दिन बन्धक बनाएका थिए। रकम असुल गरेपछि मात्रै उनलाई युवाहरूले छोडेका थिए। त्यसपछि न्याय खोज्दै उनी प्रहरी समक्ष पुगिन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डाक्टर मनोज केसीले देवला देवीलाई गेस्ट हाउसमा बन्धक बनाएर बीमा बापत प्राप्त रकम ठगी गरेको पाइएको बताए। देवला देवीको श्रीमान वैदेशिक रोजगारीमा गएका रहेछन्। छुट्टीमा घर गएका बेला निधन भएपछि बीमा बापतको रकम झिक्न सहजीकरण गरिदिने भन्दै एउटा गिरोह उनको घर पुगेको अनुसन्धानबाट खुलेको छ। वैदेशिक रोजगार बोर्डका कर्मचारीकै मिलेमतोमा मृतकको बीमा रकममा ठगी। यो खबर नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। एसईमा ज्वाई खेताला मेयरलाई पक्राउ पुर्जी, यो प्रसंग अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको हो। जनप्रतिनिधिको मुख्य जिम्मेवारी हो जनताको सेवा गर्ने, विकास निर्माणमा सहयोगी भूमिका निर्वाह गर्ने र सुशासन कायम गर्ने। त्यसैकारण लोकतन्त्रमा जनताले आफू शासित हुन आवधिक चुनावी माध्यमबाट जनप्रतिनिधि छनौट गर्छन्, तर जब जनप्रतिनिधि नै बदनाम हुन्छन्, ऐन कानून मिच्दै बदमाशी गर्छन्, जनतामा निराशा र वितृष्णा पैदा हुन्छ। रौतहट देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल शाह कानूनले यस्तै बदमाशी गरेका छन्। 51 वर्षको उमेरमा पनि मेयर शाहले माध्यमिक परीक्षा एससीई दिने आँट गरे तर आफैले परीक्षा दिने प्रयास गरेनन्। ज्वाईलाई खेताला परीक्षार्थी बनाए। ज्वाई कमल शाहलाई प्रहरीले परीक्षा केन्द्रबाटै पक्राउ गर्यो। जिल्ला अदालतबाट मेयर कानूनलाई पक्राउ पुर्जी जारी भयो। जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणिभूषण शाहको टोलीले चैत 19 गते मौलापुरको लक्ष्मीनिया माध्यमिक विद्यालयमा एससीई परीक्षाको अनुगमन गर्यो। सिम्बोल नम्बर 3503728का परीक्षार्थीमाथि अनुगमन टोलीले शंका गर्यो। बुझ्दै जाँदा उक्त सिम्बोल नम्बरका परीक्षार्थी कानूनको सट्टा अर्कै परीक्षार्थी फेला परे। मेयर शाहका ज्वाई गरूडा 6 पोठियाहीका 30 वर्ष कमल शाह पक्राउ परे। कमल पेशाले इन्जिनियर हुन् भन्ने प्रमाणित भयो। एसईमा ज्वाई खेताला मेयरलाई पक्राउ पुर्जी, यो खबर अन्नपूर्ण पोस्टले छापेको हो। एक वर्षमा खाद्यान्नको मूल्य किलोमै 260 रूपियाँसम्म बढ़्यो। यो खबर कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। सुकेधारा तरकारी बजारमा शुक्रबार भेटिएका पार्वत तिमिल सिन्हालाई पछिल्लो समय घर खर्च धान्ने पिरलो छ। उनले गरिरहेको जागिरबाट आउने मासिक आमदानी करिब 25,000 रूपियाँ हो, तर बजारमा बढ़ेको महँगीले खर्च धान्न मुस्किल छ। 100 रूपियाँले तरकारी एक छाक पुग्दैन, अन्य खाद्यान्नको भाव पनि उस्तै महँगो छ। तलबले कोठा भाड़ा तिर्नु कि खाना खर्च पुर्याउनु कि बड़ो चिन्ता हुन्छ। उनले भने, गाउँबाटै पैसा मगाएर समेत डेरा भाड़ा तिर्ने गरेको छु। मैतीदेवीमा डेरा गरी बस्ने सागर भट्टको पीड़ा पनि उस्तै छ। उनले पनि खर्च धान्न गाउँबाट पैसा मगाउनु परेको सुनाए। हरेक वस्तुमा महँगी अचाक्ली छ। सरकारले ठूला ठूला कुरा गरे पनि महँगीको मारमा सर्वसाधारण पिल्सिएका छन्। उनले भने, महँगीले राज्य नभएको महसुस हुन्छ। उल्लेखित व्यक्ति महँगीको मारमा परेर समस्या भोगिरहेका उदाहरण मात्र हुन्। पछिल्लो समय हरेक वस्तुको मूल्य आकाशिएको छ। खाद्य वस्तु छोई नसक्नु छ, सर्वसाधारण अतालिएका छन्। एक वर्षमा खाद्यान्नको मूल्य किलोमै कम्तीमा 10 देखि 260 रूपियाँसम्म बढ़ेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको 7 महिनाको तथ्याङ्कले पनि महँगी बढ़ेको देखाएको छ। 2079 माघमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति 7.88% छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति 6.24% थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 6.19% र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 9.22% छ। यसरी निरन्तरको मूल्य वृद्धिले सर्वसाधारणको ढाड सेकिएको छ तर सरकार मौन रहेको छ। एक वर्षमा खाद्यान्नको मूल्य किलोमै 260 रूपियाँसम्म बढ़्यो, कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। सड़क विस्तार निर्माणका क्रममा पटक पटक सड़क भित्ता काट्दा नारायणगढ़ मुगलिन सड़कको पहिरो हरेक वर्ष समस्या हुने गरेको छ। सड़क बनाउने नाममा पहाड़ काटिरहँदा र जमीनमा अस्थिरता ल्याउँदा पहिरो जाने गरेको विज्ञको निष्कर्ष छ। भूगर्भविद डाक्टर रंजन कुमार दहाल सड़क सँगैका चट्टान काट्न गरिने परम्परागत अध्ययन र शैली नै गलत रहेको बताउनुहुन्छ। अहिले सड़क विस्तार र सड़कको भित्ता काट्न निर्माण गरिएको गाइडलाइन नै गलत छ। हामी पहिला पहाड़को चट्टान काट्छौं अनि तल सामान्य टोवाल लगाएर माथि त्यसै छाड्छौं अनि त पानी पर्ने बित्तिकै त्यो पहिरोका रूपमा सड़कमा झर्ने नै भयो। लामो समयदेखि सड़कसँगैका पहिरो अध्ययन अनुसन्धानमा जुट्नुभएका डाक्टर दाहालले भन्नुभयो, विश्व बैंकको सहयोगमा सन् 2015 अप्रेलमा सम्झौता भए 3.36 अर्ब रूपियाँ लागतमा 4 वर्ष लगाएर 36 किलोमिटर नारायणगढ़ मुगलिन सड़क विस्तार गरिएको हो। एसियाली मापदण्ड बमोजिम दुई लेनको सड़क बनाउने योजना अनुसार यो सड़कको निर्माण सम्पन्न भएको छ। पुननिर्माणका क्रममा पहाड़ काटिएको नारायणगढ़ मुगलिन सड़क खण्डमा पहिरो जोखिमबारे भारतीय कम्पनी इन्टर कन्टिनेन्टल कन्सल्टेन्ट एण्ड टेक्नोक्रेटले अध्ययन गरी प्राविधिक सुझाव पनि दिएको थियो। यो खबर गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको छ। कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका एक कोट बाडामा निर्माण शुरू भएको 4 दशकपछि सम्पन्न भएको बहुचर्चित सुनथराली विमानस्थलमा साधारण सभा सम्पन्न भएको छ। 2042 सालमा निर्माण शुरू भएको उक्त विमानस्थल 2079 पुसमा सम्पन्न भए पनि आज हालसम्म जहाज नआउँदा सरकारलाई दवाब दिन नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले साधारण सभा सम्पन्न गरेको हो। नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारण सभा मंगलबार विमानस्थलको धावन मार्गमै आयोजना गरियो। कालीकोटबाट प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर साई, कर्णाली प्रदेशका आन्तरिक मामला तथा कानून मन्त्री कृष्ण बहादुर जीसी लगायतले साधारण सभा गर्नुभएको थियो। सरकारलाई दवाब दिन विमानस्थलमा साधारण सभा, नियमित उडान भर्न स्थानीयको माग नागरिक दैनिकले भित्री पृष्ठमा छापेको छ। टन्न पैसा कमाउने र सुखद भविष्य बनाउने कल्पना गर्दै दैनिक हजारौं युवाहरू विदेश जान्छन् तर सबैका सपना साकार हुँदैनन्। कोही कोहीको शव बाकसमा फर्किन्छन्। घर परिवार र आफन्तका सपना पनि क्षणभरमा टुट्छन्। तिनै बाकसमा आउने शवमाथि पनि ऱ्याल काडेर पैसा सुन्नेको कमी छैन। बीमा बापत आउने रकममा समेत पीड़ित परिवारसँग ठगी हुने गरेको पाइएको छ। ठगीमा पनि सरकारी कर्मचारी नै संलग्न भेटिएका छन्। यस्तो ठगीमा संलग्न रहेको भन्दै प्रहरीले वैदेशिक रोजगार विभागका कर्मचारी पशुपति अधिकारी सहित 7 जनालाई पक्राउ गरेको छ। विदेशमा मृत्यु भएका नेपालीले पाउने बीमा रकम दिलाइदिन्छु भन्दै उनीहरूले सामूहिक रूपमा ठगी गर्ने गरेको प्रहरीको भनाई छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मेन भवनको टोलीले बिहिबार काठमाण्डुको गुंगबुबाट 7 जनालाई पक्राउ गरेको हो। विदेशमा मृत्यु भएका नेपालीको बीमा रकममा ठगी अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने सुरेन्द्र पौडेललाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।